यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक। सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुदृढ़ीकरणमा जोड़। पूँजीगत खर्च बढ़ाउने गरी कार्य गर्न राष्ट्रिय समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। वैशाख 10 गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि भोलिदेखि आचार संहिता लागू हुने। उपनिर्वाचनमा तनहु र चितवनमा नेपाली कांग्रेस र बारामा जनता समाजवादी पार्टीका उम्मेद्वारलाई सघाउने 10 दलीय सत्ता गठबन्धनको निर्णय। र रूस युक्रेन युद्ध अन्त्यका लागि पहल गर्न फ्रान्सका राष्ट्रपति इमान्युएल मैक्रोद्वारा चीनका राष्ट्रपति सी चीन फिङलाई आग्रह।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्क एसएमएस, हुर हुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती सीयुजी नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम आज सार्वजनिक गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी लगायत 10 दलको सहभागितामा नयाँ गठबन्धन बनेपछि निर्माण भएको सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले कृषि, ऊर्जा, पर्यटन, उद्योग, वाणिज्य क्षेत्रको प्रवर्धन लगायतका कार्यक्रमलाई प्राथमिकता दिएर जनतालाई राहतको अनुभूति दिने गरी कार्यक्रम ल्याएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री शर्माले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने र कृषिको व्यावसायीकरण गरी आयात प्रतिस्थापनमा सहयोग पुग्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो। संचार मन्त्री शर्माले किसानलाई प्रोत्साहित गर्न किसान कार्डको व्यवस्था गर्ने, कृषि बीमालाई प्रभावकारी बनाई कृषिमा हुने क्षतिको परिपूर्तिका लागि विशेष रूपमा जोड़ दिने र कृषकलाई योगदानमा आधारित पेन्सन योजनाको कार्यान्वयन गरिने बताउनुभयो।
कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायिकीकरण गरी गरिबी निवारण गर्न कृषि फर्म, कन्ट्राक्ट खेती र सहकारी खेतीमा जोड़ दिने, कृषिमा अनुदानको व्यवस्था गर्ने, कृषि उत्पादनको क्षेत्रमा आवश्यक मल, उन्नत बिउ बिजन, प्राविधिक शिक्षा, सिंचाई लगायतका सेवा सुविधा सहज रूपमा उपलब्ध गराउनका लागि किसान कार्डको व्यवस्था गर्ने, मल कारखाना स्थापना गर्ने, कृषि बीमाको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट हुने बाली नालीको जोखिमलाई न्यूनीकरण गर्ने, किसानलाई योगदानमा आधारित पेन्सन योजना अगाडि बढ़ाउने, कृषि बजार र कृषि उत्पादन खरिदको सुनिश्चितता गर्ने, जल तथा प्राकृतिक स्रोतको दिगो उपयोग र ऊर्जा विकासमा प्राथमिकता दिँदै आन्तरिक तथा विदेशी लगानी आकर्षित गर्ने, उत्पादनका केन्द्र तथा औद्योगिक क्षेत्रहरूमा 24 घण्टा गुणस्तरीय विद्युत उपलब्ध गराउने, जलाशयुक्त आयोजनाहरूको विकासमा जोड़ दिने, साना तथा लघु विद्युत आयोजनाबाट उत्पादित बिजुली सरकारले प्राथमिकताका साथ खरिद गर्ने व्यवस्था मिलाउने, आन्तरिक खपत भन्दा अधिक रहेको विद्युत निर्यातका लागि छिमेकी मुलुकहरूसँग द्विपक्षीय र बहुपक्षीय सम्वाद अगाडि बढ़ाउने र उच्च क्षमताको विद्युत प्रसारण लाइन जडान गर्ने, नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तव्य स्थलको रूपमा विकसित गर्न विमानस्थल, हवाई उड्डयन, हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्ने।
संचार मन्त्री शर्माले विस्तृत शान्ति सम्झौता लगायतका विषयमा विगतमा नेपाल सरकार र विभिन्न राजनैतिक दल एवं पक्षहरूबीच भएका सहमति एवं सम्झौताहरूलाई हृदयंगम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिबद्ध रहँदै कार्यक्रम ल्याएको बताउनुभयो। सरकारले ल्याएको न्यूनतम कार्यक्रममा अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने पनि भनिएको छ। यसबाट संघीय संरचनालाई चुस्त, दुरूस्त र मितव्ययी बन्ने सरकारले विश्वास लिएको मन्त्री शर्माले बताउनुभयो। गरीब तथा विपन्न नागरिकका लागि आवश्यक बजेटको व्यवस्था गरी विशेष कार्यक्रम सञ्चालन गर्ने न्यूनतम कार्यक्रममा समावेश गरिएको छ। यस्तै विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागिताको व्यवस्था मिलाउने, मुलुकको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने कार्यक्रमलाई विशेष रूपमा जोड़ दिने सरकारको न्यूनतम कार्यक्रममा उल्लेख छ। न्यूनतम कार्यक्रम सार्वजनिक गर्नुहुँदै संचार मन्त्री शर्माले सीमा सम्बन्धमा देखिएका समस्याहरूलाई समाधान गर्न कूटनैतिक पहल गर्ने, सीमा क्षेत्रमा सीमा सुरक्षा बल बीओपीको संख्या थप गर्ने तथा असमान सन्धि सम्झौताहरूको पुनरावलोकनका लागि कूटनैतिक पहल गर्ने बताउनुभयो।
लिम्बियाधुरा, लिपुलेख, कालापानी लगायतका छिमेकी क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरू कूटनैतिक माध्यमबाट समाधान गर्ने, सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी बीओपी वृद्धि गर्ने, राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि सम्झौताहरूको पुनरावलोकन गर्ने र आवश्यकता अनुसार नयाँ सन्धि सम्झौताहरू गर्ने, राष्ट्रिय सुरक्षा समष्टिगत अर्थनीति एवं रणनीतिक महत्वका आधारभूत विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने, संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानून एवं पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने।
सरकारले ल्याएको न्यूनतम कार्यक्रममा अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने पनि भनिएको छ। यसबाट संघीय संरचनालाई चुस्त, दुरूस्त एवं मितव्ययी बन्ने सरकारले विश्वास लिएको मन्त्री शर्माले बताउनुभयो।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संघीय निजामती सेवा ऐन, नागरिकता ऐन, शिक्षा सेवा ऐन, स्वास्थ्य सेवा ऐन लगायत अति आवश्यक ऐनहरूलाई यथाशीघ्र संसदबाट पारित गराउने, संविधानको अनुसूचीमा उल्लेखित क्षेत्राधिकारहरूसँग सम्बन्धित संघबाट बन्न बाँकी ऐन कानूनहरू प्राथमिकताका साथ निर्माण गर्ने, प्रदेशको क्षेत्राधिकारसँग बाजिएका संघीय कानूनहरू संशोधन गर्ने र प्रदेशको अधिकार सूचीमा रहेका विषयहरूको कानून निर्माणमा सहजीकरण गर्ने, संघीयता कार्यान्वयनका लागि तीन तहबीचको सरकारको क्षेत्राधिकार र अन्तर सम्बन्धलाई सहकारिता, सह अस्तित्व र समन्वयको आधारमा सञ्चालन गर्ने, प्रदेश र स्थानीय तहलाई सबल र अधिकार सम्पन्न बनाउन आवश्यक कार्य गर्ने, संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मार्फतका निकायहरू हस्तान्तरण गर्ने, संविधान प्रदत्त सामाजिक न्यायको हकको सुनिश्चितताका लागि समानुपातिक समावेशी प्रणालीको संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने।
सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमको समापन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले विगतको भन्दा विकसित र परिमार्जित भएर आएको सरकारको न्यूनतम साझा कार्यक्रममा वर्तमान गठबन्धनका 10 दलको मेहनतसँगै विगतमा सत्ता साझेदारका रूपमा रहेका अन्य दलको पनि भूमिका समावेश रहेकाले राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा रहेको यस नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि सबैको सहयोग र सहभागिता हुनुपर्ने बताउनुभयो।
पक्कै पनि यो धेरै विकसित र परिमार्जित भएर आएको छ, यसमा अहिलेका 10 दलका नेताहरूको दिमाग त लागेकै छ, योभन्दा पहिलेका चाहिँ सरकारमा भएका पार्टीहरूको पनि दिमाग छ यसमा। त्यसकारण भन्ने नै हो भने यो राष्ट्रिय सहमतिकै साझा न्यूनतम कार्यक्रम भन्न पनि सकिन्छ। यसलाई अन्तरेमा गएर हेर्यो भने त्यसबाट हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो र यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सबै राजनीतिक दलको, सरकारको र अनि कर्मचारी तन्त्र मुख्य सचिवजीदेखि लिएर सबै सचिवहरूको पनि जिम्मेवारी अब बढेर आएको छ। जनताले हामीबाट धेरै आशा अपेक्षा गरेको पनि छ, त्यो आशा अपेक्षालाई पूरा गर्नको लागि एउटा नयाँ संकल्पको, एउटा नयाँ प्रतिबद्धताको खाँचो छ। यही प्रतिबद्धता यो साझा न्यूनतम कार्यक्रममा व्यक्त पनि भएको छ।
प्रधानमन्त्री प्रचण्डले सरकारले न्यूनतम साझा कार्यक्रमको इमानदार कार्यान्वयन गर्ने र जनतालाई राहतको अनुभूति दिने पनि बताउनुभयो। सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सत्ता गठबन्धन दलका शीर्ष नेताहरूसँगै उप प्रधानमन्त्री, मन्त्रीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा देखा परेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पूँजीगत खर्च बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको 50औं बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले संघ प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पूँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड़ दिनुभयो। प्रधानमन्त्री प्रचण्डले बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालय र प्रदेश सरकारसँग समेत छलफल गरी प्रगति राम्रा भएका विकास आयोजनामा साधन स्रोतको अभाव नहुने व्यवस्था मिलाइने उल्लेख गर्नुभयो। सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा रहेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्न समेत निर्देशन दिनुभयो। बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सहितको प्रस्तुति राख्नु भएको थियो। बैठकमा संघीय सरकारका मन्त्री प्रदेशका मुख्यमन्त्री महालेखा परीक्षक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष मुख्य सचिव नेपाल राष्ट्र बैंकका गवर्नर जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नेपाल नगरपालिका संघका अध्यक्ष र गाउँपालिका महासंघका अध्यक्ष लगायतले आफ्नो धारणा राख्नु भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई आर्थिक रूपमा स्वाधीन बनाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ। राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनलाई आज काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सहकारी अभियानलाई सशक्त रूपमा स्थापित गराउन आवश्यक पहल कदमी लिन सरकार सदैव तत्पर रहेको बताउनुभयो। रामेछापको मन्थली नगरपालिका साथको कौछिनीमा बलेरू दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने 10 जना भन्दा बढ़ी घाइते भएका छन्। मृतकहरूको शनाखत हुन सकेको छैन। घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो। स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी 11 जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको स्थानीय बलबहादुर तामाङले जानकारी दिनुभयो। मन्थलीबाट कौछिनीतर्फ जाँदै गरेको जीव सड़कबाट करिब 100 मिटर तल खसेको थियो। दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय सभाबाट पारित सन्देश सहितको सार्वजनिक सेवा प्रसारण विधेयक 2078 र सुरक्षण मुद्रण सम्बन्धी विधेयक 2078 टेबल भएको छ। यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले लोकसेवा आयोगको 63औं वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहने सांसदहरूको नाम मनोनयन गर्नुभयो। सभामुख देवराज घिमिरे उपसभामुख इन्दिरा राणा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दल र स्वतन्त्र सांसदहरू बीच हिजो भएको सहमति अनुसार सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयन गर्नुभएको हो। यसअघि बैठकको विशेष समयमा सांसदहरूले आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रवृत्तिको अन्त्यका लागि वार्षिक बजेट कार्यान्वयनको क्यालेण्डर बनाएर लागू गर्नुपर्ने बंसरी डाँडामा अव्यवस्थित रूपमा फोहोर फाल्न थालिएकाले संसदीय टोली अनुगमनमा जानुपर्ने नागरिकलाई सहज रूपमा आधारभूत शिक्षा दिने सरकारी विद्यालयमा शिक्षाको गुणस्तर भौतिक पूर्वाधार अनुशासन जस्ता कुरामा समयमा नै ध्यान दिन र समयमा नै सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको 1 बजे बस्नेछ। भोलिदेखि प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता लागू हुने भएको छ। निर्वाचन आयोगले चितवन 12 र तनहुँ जिल्लाभर यही चैत 24 गते भोलिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचार संहिता 2079 सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको हो। 10 दलीय सत्ता गठबन्धनको बैठकले 12 जनता समाजवादी पार्टी जसपा तथा चितवन र तनहुँमा कांग्रेसका उम्मेद्वारलाई सघाउने निर्णय गरेको छ। परराष्ट्र सचिव भरतराज पौडेलले चीनका विदेश मन्त्री चिङ काङसँग भेटवार्ता गर्नुभएको छ। चीनको बेजिङ स्थित विदेश मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोग लागि अझ सुदृढ़ बनाउने भ्रमण आदान प्रदान विकास सहयोग व्यापार लगानी र पर्यटन लगायतका विषयमा छलफल भएको बेजिङ स्थित नेपाली दूतावासले जनाएको छ। सचिव पौडेल परराष्ट्र मन्त्रालय बीच द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठकमा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बेजिङ पुग्नु भएको हो। नेकपा माओवादी केन्द्र निकट विभिन्न जनवर्गीय संगठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र पेश गरेका छन्। किराँत राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएका हुन्। जनता समाजवादी पार्टी नेपाल जसपाको विधान अधिवेशन सरेको छ। आगामी वैशाख 10 गते हुने प्रतिनिधि सभा उपनिर्वाचनमा पार्टी जुटेकाले जेठ 1 गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो। यसअघि यही चैत 26 गतेदेखि 28 गतेसम्म अधिवेशन गर्ने तय भएकोमा अब आगामी जेठ 1-3 गतेसम्म काठमाडौँमा अधिवेशन हुने थापाले बताउनुभयो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली अर्ग्यानिक चिया सर्वोत्कृष्टमा परेको छ। चीनमा गत महिना सम्पन्न चियाको गुणस्तर मूल्याङ्कन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वभरको चियालाई पछि पार्दै नेपालको उत्पादनले ग्राण्ड गोल्ड मेडल प्राप्त गरेपछि चिया किसान र उद्यमीहरू उत्साहित भएका छन्। इलामबाट संवाददाता सविता पाण्डेको रिपोर्ट।
चीनमा गत महिना सम्पन्न भएको चियाको गुणस्तर मूल्याङ्कन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वभरको चियालाई पछि पार्दै नेपालको उत्पादन अब्बल प्रमाणित भएपछि सरोकारवाला उत्साहित भएका हुन्। फाक्फाक्थुम गाउँपालिका 6 रहेको तिनजुरे चिया कृषक सहकारीले उत्पादन गरेको पल गोल्डेन चियाले विश्वमै प्रथम भई ग्राण्ड गोल्ड मेडल प्राप्त गरेपछि यहाँका किसान र संचालक उत्साहित छन्। चियाको अन्तर्राष्ट्रिय बजारको लागि सहज भएको तिनजुरे चिया कृषक सहकारीका व्यवस्थापक पदम तामाङ बताउनुहुन्छ।
पनि अब हाम्रो नेपालको गोल्डन भ्यालीमा खुसी हुनुहुन्छ। हाम्रो तिनजुरेको चिया बाहिर पठाउनको लागि हामीलाई धेरै सहज भएको छ। तिनजुरे मात्रै नभएर हाम्रो इलामकै लागि पनि एउटा अवसर हो भन्ने ठानेको छु।
चाइना टी मार्केटिङ एसोसिएसनको आयोजनामा भएको सेकेन्ड ब्ल्याक टी क्वालिटी इभ्यालुएसन कम्पिटिसनमा नेपालको 10 चिया उत्पादक संस्थाले अन्तर्राष्ट्रिय अवार्ड पाएका थिए। 16 चियाको नमूना पठाएकोमा 10 मेडल प्राप्त गरेको छ। इलाम नगरपालिका 1 रहेको हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रणालीले गोल्ड र सिल्भर अवार्ड प्राप्त गरेको छ। विश्व बजारमा नेपाली चियाको माग र मूल्य बढ़न सक्ने अपेक्षा रहेको र यसबाट किसान र उत्पादकलाई फाइदा पुग्ने हिमालयन साङ्ग्रिला टी प्रोड्युसर्स प्रणालीका प्रोडक्शन म्यानेजर दिनेश रसाइली बताउनुहुन्छ।
विश्व बजारबाट विदेशीहरूको ध्यान आकर्षण अलिकति नेपाल टीमा नेपालमा यो लेभलको क्वालिटी रहेछ, बढी उच्च उत्पादन हुने देशहरूलाई चाहिँ पछि पार्दै यो किसिमको गोल्डन अवार्डहरू आउनु भनेको चाहिँ एकदमै राम्रो उपलब्धि।
नेपाल पहिलो पटक भाग लिएर अन्य देशहरू भन्दा धेरै मेडल जित्न सफल भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपालको चिया अब्बल छ भन्ने प्रमाणित भएको र नेपालको चियामा विश्वको ध्यान तानिरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु कुमार भट्टराई बताउनुहुन्छ।
अन्तर्राष्ट्रिय बजारमा पनि जो चिया प्यारखीहरूलाई चाहिँ नेपालको चिया एउटा क्वालिटीको छ है भनेर सबैको एट्र्याक्सन चाहिँ नेपालमा बढ़िरहेको छ। त्यो रिजल्ट आइसकेपछि अब अन्तर्राष्ट्रिय बजार जहाँ जहाँ चियाको डिमाण्ड बढ़ी छ र क्वालिटीको चिया खोजिहाल्न मार्केट अरे राम्रो छ र त्यो कन्ट्रीमा जानलाई हामीलाई अलिक सहज हुन्छ र मार्केट प्रमोसन गरेर असाध्यै राम्रो हुन्छ।
17,000 भन्दा बढी चिया कृषक र 60,000 भन्दा बढी श्रमिक चियाको मूल्य श्रृंखलामा संलग्न छन्। गुणस्तरीय अर्ग्यानिक चिया उत्पादन गरी दिगो रूपमा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकेमा आर्थिक समृद्धिको महत्वपूर्ण आधार स्तम्भ चिया क्षेत्र हुने सरकारवालाहरू बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
ए नानी, तिमीले छोरीको जन्म दर्ता गरायो?
गराउला नि काकु, के को हतार छ र?
राम 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 राम, त्यसो भनेर हुँदैन नि नानी। जन्म मृत्यु बसाई सराई विवाह सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना 35 भित्रमै वडा कार्यालयमा गएर दर्ता गराइहाल्नु पर्छ। व्यक्तिगत घटना दर्ता गरेपछि मात्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बाल बालिकालाई स्कुल भर्ना गर्न, नागरिकता पासपोर्ट र राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न सकिन्छ।
ओहो, हो र काकु, त्यसो भए त म आजै वडा कार्यालय गएर छोरीको जन्म दर्ता गरिहाल्छु।
जन्म, मृत्यु, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना वडा कार्यालयमा सही विवरण दिई दर्ता गराऊ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार, काठमाडौँ।
समाचार रेडी नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति सी चीन फिङ र फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रो बीच आज चीनको राजधानी बेजिङमा भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा फ्रान्सका राष्ट्रपति म्याक्रोले चीनका राष्ट्रपति सीलाई रूस युक्रेन युद्ध अन्तका लागि वातावरण बनाउन आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ। विगत केही वर्षदेखि चीन र फ्रान्सको द्विपक्षीय सम्बन्धमा सकारात्मक र सुदृढ वृद्धिको गति कायम राख्न मिलेर काम गरेको म्याक्रोले बताउनुभयो। भेटका क्रममा राष्ट्रपति सीले चीन र फ्रान्स संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदका स्थायी सदस्य तथा स्वतन्त्रताको परम्परा बोकेका प्रमुख देश भएको उल्लेख गर्नुभयो। रूस युक्रेन युद्ध रोक्न पहल गर्नका लागि दुई राष्ट्र प्रमुख बीच चीनमा भेटवार्ता भइरहेका बेला युक्रेन र पोल्याण्ड बीच मिलेर हात हतियार उत्पादन गर्ने सम्झौता भएको छ। क्यानाडाको पूर्वी भागमा शक्तिशाली आँधीका कारण विद्युत प्रसारण अवरूद्ध हुँदा 10 लाख भन्दा बढ़ी अन्धकारमा बस्न बाध्य छन्। असिना सहितको वर्षाले कठ्याङ्ग्रिने चिसो बढ़ेका बेला विद्युत नहुँदा आँधी प्रभावित भेगका जनता आफूलाई न्यानो पार्न वैकल्पिक उपाय अवलम्बन गर्न बाध्य भएका छन्। क्युबेक प्रान्तका 10 लाख भन्दा बढ़ी मानिस बिजुलीविहीन भएका त्यहाँका विद्युत सेवा प्रदायक कम्पनीले जनाएको छ। हिउँले लच्किएका बिजुलीका तार रूखमा लत्रदा विद्युत आपूर्तिमा समस्या भएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने बताउनु भएको छ। सम्पादक समाजका पदाधिकारीसँग बिहिबार भएको भेटमा अर्थमन्त्री महतले नयाँ बजेटको तयारीमा सरकार जुटेको र बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने रहेको बताउनुभयो। सम्पादक समाजका पदाधिकारीले अर्थमन्त्री डाक्टर महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको थियो। लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर 132 केबी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको छ। विक्रम सम्बत 2078 असारमा दोर्दी खोलामा आएको बाढ़ीले क्षति पुर्याएका 4 टावरको पुननिर्माण सम्पन्न गरी बिहिबारबाट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ। प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएसँगै करिब 300 मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ। नेपाल विद्युत प्राधिकरणले लमजुङको बेसी शहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको किर्तिपुर सब स्टेशनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो।
आर्थिक समाचारका साथमा अर्जुन श्रेष्ठ। अब खेलकुद समाचार।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले बिहिबार निकालेको नयाँ वरियता अनुसार नेपाल 174 स्थानमा उक्लिएको छ। नेपाल अघिल्लो महिनामा 175 स्थानमा रहेको थियो। दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ। 101 स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको स्थानमा छ। 154 स्थानमा रहेको मालदिव्स दक्षिण एसियामा दोस्रो स्थानमा छ। त्यस्तै नेपालपछि भूटान 185 स्थानमा रहँदा बंगलादेश 192 स्थानमा रहेको छ। पाकिस्तान 195 स्थानमा रहँदा श्रीलंका 207 स्थानमा छ। अर्जेन्टिना वरिताको शीर्ष स्थानमा उक्लिएको छ। अघिल्लो वरितामा अर्जेन्टिना दोस्रो स्थानमा रहेको थियो। विश्व वरिताको दोस्रो स्थान फ्रान्स र तेस्रो स्थानमा ब्राजिल रहेको छ। सैद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको छ। च्यासल मैदानमा व्यवहार भएको खेलमा थ्री स्टारले आर्मीलाई 1-0 गोल अन्तरले हराएको हो। थ्री स्टारको जितमा अजय मार्टिसले निर्णायक गोल गरे। थ्री स्टारको यो तेस्रो जित हो। थ्री स्टारले 6 खेलमा 10 अङ्क जोडेको छ। थ्री स्टार 6 स्थानमा रहेको छ। आर्मीले 6 खेलमा 8 अङ्क जोडेको छ। आर्मी 8 स्थानमा रहेको छ।
खेलकुद समाचारका साथमा अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस न्यूनतम 11.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 28.8 डिग्री सेल्सियस न्यूनतम 13.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 32 डिग्री सेल्सियस न्यूनतम 11.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 32.4 डिग्री सेल्सियस न्यूनतम 11 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक।